नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2083 साल वैशाख महिनाको 31 गते बिहिबार, ज्येष्ठ कृष्ण पक्ष, द्वादशी तिथि, तदनुसार मे 14 तारीक सन् 2026, नेपाल सम्बत 1146। प्रतिपक्षबाट बैठक अवरूद्ध, यो शीर्षकको समाचारलाई आज राजधानीबाट प्रकाशित सबैजसो पत्र पत्रिकाले प्राथमिकताका साथ खबर बनाएका छन्। पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौं। सरकारको वार्षिक नीति तथा कार्यक्रमको छलफल र जवाफमा प्रधानमन्त्रीको उपस्थिति खोज्दै प्रतिपक्षी दलहरूले प्रतिनिधि सभा अवरूद्ध गरेका छन्। अवरोधका कारण नीति तथा कार्यक्रमको छलफल र पारितको कार्यसूची प्रभावित भएको छ। वैशाख 28 गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनमा पेश गर्नुभएको नीति तथा कार्यक्रमको छलफल हिजोका लागि तय भएको थियो। नीति तथा कार्यक्रमको छलफलको प्रस्ताव पेशका क्रममा नै प्रतिपक्षी दलले प्रधानमन्त्रीको उपस्थिति खोजेका थिए। छलफल र जवाबका क्रममा प्रधानमन्त्री उपस्थित नभए बैठक चल्न नदिने अडान दलहरूले गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा प्रतिपक्षी दल नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग गर्दै बैठक अवरूद्ध गरेका थिए। पटक पटक गरी तीन पटक बैठक स्थगित गरेर सहमतिको प्रयास गरिए पनि प्रतिपक्षी दलले प्रधानमन्त्रीको उपस्थितिलाई नै बटम लाइन बनाएपछि सभा कार्यसूचीमा प्रवेश गर्न नसकेको हो। प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन सभामुखले रूलिङ गर्नुपर्ने माग राख्नुभयो। आङदेम्बेले भन्नुभयो, सदनमा निकास होस् भन्ने हामी चाहन्छौं। संसदको छलफलमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य छ। वहाँ प्रधानमन्त्रीलाई उपस्थित हुनका लागि यहाँ सभामुखले रूलिङ गरिदिनु पर्यो। प्रतिपक्षबाट बैठक अवरूद्ध गोर्खापत्रको अग्र पृष्ठको समाचार हो यो। बजेटमा अर्थमन्त्रीका पाँच प्राथमिकता, सुशासनसँगै अर्थतन्त्र सुधार्ने गरी बजेट ल्याइदै कान्तिपुरले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार छापेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी बजेटमा सुशासनदेखि मध्यम वर्गलाई करको बोझ कम गर्ने, आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउने लगायत पाँच क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताउनु भएको छ। डिजिटाइजेशन मार्फत सुशासन कायम गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने र तीव्र आर्थिक वृद्धिको लक्ष्य प्राप्त गरिने उहाँको भनाई छ। उहाँले हिजो कान्तिपुर इकोनोमिक समिट 2026लाई सम्बोधन गर्नुहुँदै सुशासन, आर्थिक पुनर्संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, सर्वव्यापी सामाजिक उत्थान तथा मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरण जस्ता पाँच सैद्धान्तिक धरातलमा आगामी बजेटका प्राथमिकता र कार्यक्रम तय गरिने बताउनुभयो। उत्कृष्ट कार्यप्रणाली, सही नीति र नियतसँगै क्षमताको व्यवस्थापन पनि सहज हुन्छ भन्ने विश्वास साथ सरकार अघि बढ़िरहेको उहाँले बताउनुभयो। सेवा प्रणाली सुधारका लागि सरकारले वृहत कानूनी सुधारको एजेण्डा अघि सारेको उहाँको भनाइ छ। असल शासन मार्फत सरकारले राजनीतिक र आर्थिक बाटो सफा गर्न चाहेको अर्थमन्त्री वाग्लेले जनाउनुभयो। अर्थ राजनीतिक बाटो सफा गर्छौं भनेका छौं, यस्तो निर्णय रासोपाले निर्वाचन अघि नै गरेको थियो उहाँको भनाई छ। हाम्रो वाचापत्रमा पनि यो विषय छ। वाचापत्रमा लेखिएका पहिलो 19 मुद्दा सुशासन र त्यसपछिका 21 मुद्दा अर्थतन्त्रसँग सम्बद्ध छन्। सुशासन र अर्थतन्त्र नै हाम्रो पहिलो प्राथमिकता हो, उहाँले भन्नुभयो। बजेटमा अर्थमन्त्रीका पाँच प्राथमिकता, सुशासनसँगै अर्थतन्त्र सुधार्ने गरी बजेट ल्याइदै कान्तिपुरले अग्र पृष्ठमा प्राथमिकताका साथ समाचार बनाएको छ। अब मन्त्रालय 18 मात्र शीर्षकमा गोर्खापत्रले अग्र पृष्ठमा खबर छापेको छ। यो प्रसंगलाई राजधानीबाट प्रकाशित अरू पत्र पत्रिकाले पनि प्राथमिकताका साथ खबर बनाएका छन्। सरकारले संघीय सरकारका मन्त्रालय 22 वटाबाट घटाएर 18 पुर्याउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय पश्चात मन्त्रालयको संख्या घटाएको हो। सरकारको प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, आवश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादन थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्य सहित मन्त्रालयको संख्या घटाइएको हो। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर र नयाँ थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ। फेरबदलपछिको मन्त्रालयको नाम यहाँ गोरखापत्रले उल्लेख गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिंचाई, कानून न्याय तथा संसदीय मामिला, कृषि, वन तथा पर्यावरण, गृह, परराष्ट्र, पूर्वाधार विकास, भूमि, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन, महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा, युवा, श्रम तथा रोजगार, रक्षा, विज्ञान प्रविधि तथा नवप्रवर्तन, शिक्षा तथा खेलकुद, सूचना तथा संचार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा खाद्य सुरक्षा गरी 18 वटा मन्त्रालय तोकिएको छ। अब मन्त्रालय 18 वटा मात्र। गोरखापत्रको अग्रपृष्ठको समाचार हो यो। स्मार्ट टेलिकमको धितो लिलामी प्रकरण, बैंकर पाण्डे पक्राउ, बैंकिङ क्षेत्र तरंगित, आज रणनीति तय गर्दै कारोबारको मुख्य खबर हो यो। स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापन प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ पर्नु भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार साँझ पाण्डेलाई पक्राउ गरेको हिजो जानकारी दिएको छ। पाण्डे पक्राउ परेपछि धारणा तय गर्न वाणिज्य ब्याङ्कका सीईओहरूको छाता संस्था नेपाल ब्याङ्कर्स संघको बैठक बोलाइएको छ। आज बिहानका लागि बोलाइएको बैठकमा संघले कस्तो भूमिका खेल्ने भन्ने बारेमा रणनीति बनाइने संघका अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिनुभयो। ऋणीले कर्जा तिर्न नसकेपछि उसको सम्पत्ति लिलाम गरेर असुल्दा बैंकर पाण्डे अनुसन्धानको दायरामा आउनु भएको हो। सीआईबीले स्मार्ट सेलको सम्पत्ति लिलाम गरेर राज्यलाई नोक्सानी भएको आरोपमा बैंकर पाण्डेलाई पक्राउ गरेको हो। पाण्डे पक्राउ परेसँगै कोइरालाले सीआईबी र परराष्ट्र ब्याङ्कका उच्च अधिकारीलाई भेटेर धितो लिलाम गरेकै आधारमा पक्राउ पर्नु अनुचित भएको बताइसक्नु भएको छ। उहाँले भन्नुभयो, कानूनले नै धितो लिलाम गर्ने अधिकार ब्याङ्कलाई दिएको छ। कानूनले दिएकै अधिकार प्रयोग गर्दा थुनिनु पर्ने अवस्था आए भोलिका दिनमा समेत अप्ठ्यारो परिस्थिति सिर्जना हुन सक्छ। स्मार्ट टेलिकमको धितो लिलामी प्रकरण, बैंकर पाण्डे पक्राउ, बैंकिङ क्षेत्र तरंगित, आज रणनीति तय गर्दै कारोबारको मुख्य खबर हो यो। कर्णालीमा वैकल्पिक प्रसारण लाइनबाट विद्युत शीर्षकमा नयाँ पत्रिकाको अर्थ पृष्ठमा खबर छ। कोहलपुर सुर्खेत 132 केभी विद्युत प्रसारण लाइन अन्तर्गत बाँकेको चिसापानी क्षेत्रमा रहेका 2 वटा 132 केभी क्षमताका टावर ढलेपछि कर्णाली प्रदेशमा वैकल्पिक प्रसारण लाइनबाट विद्युत दिन थालिएको छ। ढलेका टावर पुननिर्माण नभएसम्मका लागि पुरानो 33 केभी प्रसारण लाइन मार्फत सीमित विद्युत आपूर्ति शुरू गरिएको छ। गरिएको हो। कम क्षमताको प्रसारण लाइनबाट आपूर्ति भएका कारण विद्युत सेवा भने प्रभावित हुने ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। कोहलपुर सुर्खेत 132 केभी प्रसारण लाइन कर्णाली प्रदेशको दीर्घकालीन विद्युत समस्या समाधान गर्ने लक्ष्य सहित निर्माण गरिएको पूर्वाधार आयोजना हो, तर हावाहुरीका क्रममा रूख ढल्दा दुईवटा टावर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। टावर ढलेर विद्युत आपूर्ति प्रभावित बनेको घटनाप्रति ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले चासो राख्नुहुँदै मर्मत तथा छानबिन कार्यलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ। उक्त घटनापछि प्राधिकरणले ग्रीड अपरेशन प्रमुख रमण राज शर्माको संयोजकत्वमा छानबिन समिति समेत गठन गरिसकेको छ। कर्णालीमा वैकल्पिक प्रसारण लाइनबाट विद्युत नयाँ पत्रिकाको अर्थ पृष्ठको खबर हो यो। यसै प्रसंगलाई क्षतिग्रस्त टावर बन्न एक महिना लाग्ने शीर्षकमा यता गोर्खापत्रले अर्थ पृष्ठमा समाचार छापेको छ। अन्धकारमै लापा गाउँ ट्रान्सफर्मर जडान भयो बलेन बत्ती शीर्षकमा अन्नपूर्णले अर्थ पृष्ठमा समाचार बनाएको छ। धादिङको उत्तरी भेगमा पर्ने रूबी भ्याली गाउँपालिकाको लापा गाउँ अझै पनि केन्द्रीय विद्युत सेवाको प्रतीक्षामै छ। हिमाली भूगोल, कठिन यात्रा र सीमित पूर्वाधार बीच जीवन बिताइरहेका त्यहाँका स्थानीयले भरपर्दो विद्युत सेवाबाट वञ्चित रहनु परेको गुनासो गर्छन्। झण्डै 800 बढ़ी घरदूरी रहेको गाउँ अहिले पनि लघु जलविद्युतकै भरमा चलिरहेको छ। स्थानीय रामबहादुर घलेका अनुसार गाउँमा सञ्चालनमा रहेको जलविद्युतले रातिको समयमा केही घण्टा मात्र बत्ती दिने गर्दछ। दिनभर विद्युत नहुँदा सामान्य दैनिक कामदेखि संचार व्यवसाय र अध्ययन समेत प्रभावित हुने गरेको छ। अन्धकारमै लापा गाउँ ट्रान्सफर्मर जडान भयो बलेन बत्ती अन्नपूर्णको अर्थ पृष्ठको समाचार हो यो। रेडियो नेपालबाट यति बेला कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। डायलासिस सेवा प्रभावित जोखिममा बिरामीको जीवन, नयाँ पत्रिकाले मुख्य खबर छापेको छ। सातामा कम्तीमा दुई पटक डायलासिस नभए मृगौला फेल भएका बिरामीको ज्यानै तलमाथि हुन सक्छ, तर सरकारले कबूल गरेको रकम भुक्तानी नदिएपछि डायलासिस सेन्टर र निजी अस्पतालले मृगौला बिरामीलाई डायलासिस सेवा दिन इन्कार गर्न थालेका छन्। बिरामीहरू जीवन रक्षाका लागि सड़कबाट गुहार माग्न बाध्य छन्। देशभरका 154 डायलासिस सेन्टर तथा अस्पतालले सरकारबाट भुक्तानी पाउने कबूलमा 7,000 बिरामीलाई डायलासिस सेवा दिँदै आएकामा अहिले 20 भन्दा बढ़ी सेन्टरले सेवा नै रोकेका छन्। डायलासिस सेवा प्रभावित जोखिममा बिरामीको जीवन, नयाँ पत्रिकाको मुख्य खबर हो यो। अव्यवस्थित बसोबासी भन्दा सुकुम्बासीको संख्या बढ़ी शीर्षकमा गोर्खापत्रले भित्री पृष्ठमा खबर छापेको छ। धनुषामा अव्यवस्थित बसोबासी भन्दा भूमिहीन सुकुम्बासीको संख्या धेरै रहेको पाइएको छ। भूमि समस्या समाधान आयोग जिल्ला समिति धनुषाले संकलन गरेको तथ्याङ्क अनुसार जिल्लामा 6,497 अव्यवस्थित बसोबासी छन् भने 7,694 सुकुम्बासी रहेका छन्। अव्यवस्थित बसोबासी भन्दा सुकुम्बासीको संख्या बढ़ी गोर्खापत्रको भित्री पृष्ठको समाचार हो यो। सुकुम्बासी बस्तीमा पार्क र नदीको बहाव क्षेत्र बढ़ाउने तयारी शीर्षकमा नागरिकले अर्थ पृष्ठमा खबर छापेको छ। सुकुम्बासी बस्ती खाली गरेपछि हटाइएका बस्तीमा पार्क, हरियाली क्षेत्र, करिडोर विस्तार र नदीको बहाव क्षेत्र बढ़ाउने तयारी सरकारले गरेको छ। शहरी विकास मन्त्रालय मार्फतको एकीकृत बागमती सभ्यता विकास समितिका सदस्य सचिव मच्चा काजी महर्जनका अनुसार यति बेला हटाइएका बस्तीमा भग्नावशेषहरू पछ्याउने काम भइरहेको छ। खाली गरिएका बस्तीमा हाल इटा, ढुंगा, बालुवा, कंक्रीट जस्ता गेग्रयान पछ्याउने काम भइरहेको छ। थापाथलीमा करिब करिब पछ्याई सकिएको उहाँले बताउनुभयो। सुकुम्बासी बस्तीमा पार्क र नदीको बहाव क्षेत्र बढ़ाउने तयारी नागरिकको अर्थ पृष्ठको समाचार हो यो। कर्णालीमा तीन विमानस्थल प्रयोगविहीन शीर्षकमा कारोबारले भित्री पृष्ठमा खबर छापेको छ। रासायनिक मलापूर्तिमा चुनौती, प्रयोगमा पूर्व सतर्कता अप्नाउन आग्रह, गोर्खापत्रले अर्थ पृष्ठमा खबर बनाएको छ। बर्खे धान गाउने बेला मलको माग र खपत धेरै हुने समय नजिकिँदै गर्दा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले वैकल्पिक उपाय मार्फत आपूर्ति सहज बनाउने काम गरिरहेको जनाएको छ। मन्त्रालयले विज्ञप्ति जारी गरी देशभर रासायनिक मल आपूर्ति र बिक्री वितरण व्यवस्थित बनाउन प्रयास गरिरहे पनि अन्तर्राष्ट्रिय परिस्थितिका कारण केही चुनौती थपिएको जनाएको हो। रासायनिक मल आपूर्तिमा चुनौती, प्रयोगमा पूर्व सतर्कता अप्नाउन आग्रह, गोर्खापत्रको अर्थ पृष्ठ खबर हो यो। र बेजिङमा अमेरिकी राष्ट्रपति ट्रम्प आज शिखर वार्ता शीर्षकमा गोर्खापत्रले मुख्य खबर छापेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङ बीच आज बेजिङमा शिखर वार्ता हुँदैछ। विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकका शीर्ष नेताबीच हुन लागेको शिखर वार्तालाई विश्व समुदायले उच्च महत्वका साथ हेरिरहेको छ। नौ वर्षपछि तीन दिने राजकीय भ्रमणमा राष्ट्रपति ट्रम्प हिजो साँझ चीनको राजधानी बेजिङ पुग्नु भएको चिनिया समाचार समिति सिन्हुआले जनाएको छ। राष्ट्रपति ट्रम्पले चीन भ्रमणमा निस्कदै गर्दा बेजिङसँग व्यापार, प्रविधि र भू राजनीतिक तनाव नयाँ ढंगले व्यवस्थापन गर्ने संकेत दिनुभएको छ। चीनका राष्ट्रपति सी चिनफिङसँग हुने बहुप्रतीक्षित शिखर वार्ता अघि ट्रम्पले अमेरिकी कम्पनीका लागि चीनलाई अझ खुल्ला बनाउन आग्रह गर्ने सार्वजनिक घोषणा गर्नुभएको छ। वाशिङटनबाट प्रस्थान गरेपछि ट्रम्पले सामाजिक सञ्जाल मार्फत चीनका लागि अमेरिकी व्यवसाय र प्रविधि कम्पनीको पहुँच विस्तार गर्न चाहेको बताउनुभयो। बेजिङमा अमेरिकी राष्ट्रपति ट्रम्प आज शिखर वार्ता गोर्खापत्रको मुख्य समाचार हो यो। पत्र पत्रिकाले छापेका यिनै प्रसंगसँगै कार्यक्रम अखबारबाट विदा हुन्छौं। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।